यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीयतालाई बलियो बनाउन सबैको सार्थक प्रयास हुनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। भ्रष्टाचार विरूद्धको अभियानले थप तीव्रता पाउने प्रधानमन्त्रीको भनाई। देशभरका 753 स्थानीय तहमध्ये करिब 140 स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन। मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा। वर्षापछिको बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। र एक युवकको मृत्युका कारण फ्रान्समा सर्किएको विरोध प्रदर्शनपछि राष्ट्रपति म्याक्रोको जर्मनी भ्रमण स्थगित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहका सरकारले आफ्नो सोच र कार्यशैली बदलेर मात्र संघीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनु भएको छ। पोखरामा हिजो आयोजना गरिएको राष्ट्रिय समन्वय परिषदको प्रथम बैठकको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई बलियो बनाउन सबैको सार्थक प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले नीति कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्ने गरी जनप्रतिनिधि र सरकारवाला सबैको अन्तर्क्रियाबाट सबैको अपनत्व हुने गरी बनाइने पनि स्पष्ट पार्नुभयो। बैठकले संघीयताको प्रभावकारी कार्यान्वयन सम्बन्धी विविध प्रस्तावहरूमाथि गहन छलफल गरी आवश्यक निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरूद्धको अभियानलाई थप तीव्रता दिइने बताउनु भएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा हिजो पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरूद्धको अभियानलाई थप तीव्रताका साथ अघि बढ़ाइने बताउनुभयो। उहाँले गठबन्धनको सरकार 5 वर्ष नै चल्ने दावी पनि गर्नुभयो। आफ्नो यसपटकको भारत भ्रमण ऐतिहासिक भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको उल्लेख गर्नुभयो। हिजै माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँगको अन्तर्क्रियामा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभयो। उहाँले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा समेत कमजोर हुने भएकाले एकताको पहल गरिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाले सबै मिलेर देश निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले देशमा उपलब्ध प्राकृतिक साधन स्रोत उपयोग गरेर देशको समुन्नतिमा फड्को मार्ने आफ्नो योजना रहेको पनि बताउनुभयो। हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। उप प्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्धनलाई पहिलो शर्त बनाएर काम शुरू गरेको बताउनु भएको छ। चीनको भ्रमणमा रहनुभएका उप प्रधानमन्त्री श्रेष्ठले छेन्दू स्थित नेपाली महावाणिज्य दूतावासमा हिजो आयोजित कार्यक्रममा अनियमितता गर्ने व्यक्तिमाथिको कार्यवाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढ़ता व्यक्त गर्नुभयो। मुलुकलाई सुशासनको मार्गमा अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले विभिन्न कारणबाट विदेशिएका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउने पनि उल्लेख गर्नुभयो। सरकारका मुख्य 4 कार्यभार पूरा गर्न लागि परेको उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री श्रेष्ठले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ़, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउनुभयो। उप प्रधानमन्त्री श्रेष्ठले सबै राजनैतिक दललाई आफ्नो मतभिन्नता एकै ठाउँमा राखेर राष्ट्रियता, राष्ट्रिय सुरक्षा र समृद्धिका मुद्दामा एकताबद्ध हुनुपर्छ भनेर सहकार्य र सहमतिका निम्ति अपील गरिरहेको पनि बताउनुभयो। उहाँले अध्ययन तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा छेन्दुमा रहेका नेपालीसँग अन्तर्क्रिया पनि गर्नुभयो। अर्थमन्त्री डाक्टर प्रकाश चरण महतले नेपालको अर्थतन्त्रमा विस्तारै सुधार आएको बताउनु भएको छ। नेपाल प्रेस युनियन कास्कीले हिजो पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री डाक्टर महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका, पर्यटन व्यवसाय फस्टाउँदै आएको, ब्याङ्कको ब्याज दर पनि केही कम हुन थालेकाले अब राष्ट्र ब्याङ्कले त्यसमा थप सुधार गर्ने बताउनुभयो। बजेट निर्माणमा धेरै चुनौती रहेको बताउनुहुँदै उहाँले वैदेशिक ऋणको दायित्व बढ्दै गएको उल्लेख गर्नुभयो। पूँजीगत बजेट धेरै खर्च गर्न नसक्ने अवस्थामा रहेको बताउनुहुँदै मन्त्री डाक्टर महतले सामाजिक सुरक्षा भत्ता र प्रशासनिक खर्च घटाउनतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो। परराष्ट्र मन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन डडेलधुरा शाखाले हिजो जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभयो। कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भारतसँग सीमा जोड़िएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको बताउनुहुँदै परराष्ट्र मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ती विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको उल्लेख गर्नुभयो। अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना नरहेको मन्त्री साउदले स्पष्ट पार्नुभयो। सभामुख देवराज घिमिरेले सांसद र संसदको भूमिकालाई जनता समक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको हिजो उद्घाटन गर्नुहुँदै उहाँले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। सभामुख घिमिरेले संसदीय पत्रकारले संसदका प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड़ दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढ़ी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनर्निर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। असार पहिलो साता पाँच थरमा बाढ़ी पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि हिजो पाँच थरको फिदिम पुग्नुभएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत क्षतिपूर्ति र पुनर्निर्माणमा कुनै प्रकारको ढिलाइ गर्न नहुने बताउनुभयो। बाढ़ीले बगाएको तमोर करिडोरको माझीटार स्थित बेलीब्रिज र मध्य पहाड़ी राजमार्गको दोभान स्थित सड़क पुल रहेका स्थानमा बेलीब्रिज निर्माण गर्ने वा सड़क पुल नै बनाउने भन्ने बारे चाँडै निर्णय लिएर कार्य शुरू गरिने पनि उहाँले उल्लेख गर्नुभयो। मन्त्री ज्वालाको टोलीले हिजो र आज क्षतिग्रस्त सड़क तथा अन्य संरचनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेघ बहादुर मंगरातीले जानकारी दिनुभयो। खानेपानी मन्त्री महेन्द्र राय यादवले उपभोक्तालाई सहज रूपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिनुभएको छ। ललितपुर महानगरपालिका 14, 15, 23 र 26 खानेपानी संघर्ष समितिले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाललाई चलचित्र निर्माणको नवीनतम गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनु भएको छ। चलचित्र विकास बोर्डको 23 वार्षिक उत्सवलाई हिजो सम्बोधन गर्नुहुँदै संचार मन्त्री शर्माले चलचित्र छायांकन र निर्माणका लागि नयाँ हबका रूपमा नेपाललाई विकास गरेर लैजानुपर्ने बताउनुभयो। मन्त्री शर्माले चलचित्रका माध्यमबाट समाजका हरेक विषयवस्तुलाई प्रभावकारी रूपमा राख्न सकिने र मानिसको मानसिकता परिवर्तन गर्न सक्ने सामर्थ्य भएकाले अहिलेको परिस्थिति र भविष्य को गन्तव्यलाई सृजनात्मक ढंगले प्रस्तुत गर्नुपर्ने उल्लेख गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताउनु भएको छ। नेपाल नेवा राष्ट्रिय संघ समाजवादीको प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो संघर्षबाट मुलुकमा प्राप्त राजनैतिक उपलब्धि विरूद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताउनुभयो। परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ़नुपर्नेमा जोड़ दिँदै उहाँले संविधानबारे विमति राख्ने शक्तिले पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार राख्नुभयो। उहाँले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको पनि जानकारी गराउनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन सूचना र सन्देश।
रेडियो नेपाल अब मोबाइल एपमा पनि।
रेडियो नेपालबाट प्रसारण भएका सबै कार्यक्रम, समाचार, गीत संगीत, नाटक, विभिन्न समयमा विशिष्ट व्यक्तित्वहरूले दिनुभएको सन्देश लगायत ऐतिहासिक श्रव्य सामग्री रेडियो नेपाल मोबाइल एप डाउनलोड गरी तपाईँको सुविधा अनुसार एन्ड्रोइड र एप्पल जुनसुकै मोबाइलमा पनि सुन्न सक्नुहुन्छ।
अब बाँकी समाचार। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान 11 बजे बोलाइएको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आर्थिक विधेयक 2080 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयक 2080 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। देशभरका 453 स्थानीय तहमध्ये करिब 140 स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन्। स्थानीय तहमा जाने कर्मचारी नभएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन्। प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन्। बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृत सहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गरेका छन्। तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयको दावी छ। स्थानीय तहमा चाहिने प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने तथा अन्य कर्मचारी भर्ना गर्न प्रदेश सरकारले लोकसेवा मार्फत पदपूर्ति गर्नुपर्ने भए पनि त्यो गर्न नसकिएका कारण समस्या देखिएको मन्त्रालयको भनाइ छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा भएको छ। अविरल वर्षाका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध भएका छन्। नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध भएको छ। चितवनको इच्छा कामना गाउँपालिका 5 स्थित 3 नम्बर पुलमा गइराती 11 बजेदेखि पहिरो खसेपछि सड़क दुईतर्फी अवरूद्ध भएको हो। अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। पहिरोमा विद्युतको तार रहेको र तार हटाएपछि पहिरो पन्छाउन शुरू गरिने इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिएको छ। उक्त स्थानमा गत बिहिबारदेखि पटक पटक पहिरो खस्दा सड़क अवरूद्ध हुँदै आएको छ। यो सड़क हुँदै दैनिक औसतमा 10,000 सवारी साधन आउजाउ गर्ने गर्दछन्। पटक सड़क बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रुहरू मर्कामा परेका छन्। अविरल वर्षाका कारण पाल्पाका विभिन्न सड़क खण्ड अवरूद्ध बनेका छन्। दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, काली गण्डकी करिडोर तथा विभिन्न सड़क खण्ड बन्द भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत माथागढ़ी गाउँपालिका 1 धैरेनी, बगनासकाली 4 सेरा र रम्भा गाउँपालिका 3 लसुनी नजिकै पहिरो खसेको छ। यस्तै काली गण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा 2 र 3 को सिमानामा रहेको सहरदी खोला पुल नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। लगातारको वर्षाले कालीकोटका विभिन्न ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको छ। कर्णाली करिडोरको खुलालु जाजरकोट खण्डको 2 ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो। बाँकीमा राप्ती नदीको बाढ़ीमा फँसेका 6 जनाको सकुशल उद्धार गरिएको छ। बाख्रा चराएर फर्किने क्रममा 81 राप्ती नदी बढ़ेपछि राप्ती सुनारी गाउँपालिका वड़ा नम्बर 2 टिकुलीपुरका 1 जना पुरूष र 5 जना महिला बाढ़ीमा फँसेका थिए। बाढ़ीमा फँसेका उनीहरूको गए राती नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी र बर्खायाम बढ़ेसँगै तराईमा सर्पदंशबाट बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गरी तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले सर्पबाट जोगिन आग्रह गर्नुभयो। बाजुरामा किसानलाई कृषि औजार तथा सामग्री वितरण गरिएपछि खेती किसानी गर्न सहज भएको छ। लम्पी स्किन रोगका कारण अधिकांश पशुहरू बिरामी तथा मृत्यु हुँदा मारमा परेका किसानलाई 50% अनुदानमा कृषि सामग्री उपलब्ध भएपछि राहत मिलेको किसानहरू बताउँछन्। बाजुराबाट राजेन्द्र विकको रिपोर्ट।
अहिले हाते ट्याक्टर कृषि केन्द्र लिएको हुनाले जोड्नलाई सजिलो भयो। खान नपाएका गाई गोरु पालेर बसेका मान्छे हुनाले धेरै खुसी छ।
बुढीनन्दा नगरपालिका वडा नम्बर 2 नुवाघरका कृषक दीर्घ कार्की उहाँ जस्तै बाजुराका अगुवा कृषकहरूलाई कृषि केन्द्र बाजुराले कृषि औजार वितरण गरेपछि किसानहरू निकै उत्साहित भएका छन्। बढीमालीका नगरपालिका वडा नम्बर 6 जडाङ्गामा व्यवसायिक खेती गर्दै आउनुभएका पाटाका स्थानीय महेन्द्र दानी
रोग आएको थियो, यसकारण हामीलाई खेती गर्न जोत्न साह्रै समस्या भएको थियो। अहिले कृषि ज्ञान केन्द्रले हाते ट्र्याक्टर दिएपछि हामीलाई एकदम सुविधा भएको छ खन्न जोत्न रोपाइ गर्न।
50% अनुदान सहित जिल्लाका 9 स्थानीय तहका 109 जना कृषकलाई हाते ट्र्याक्टर, मिनी टिलर, मल्टिक्रप थ्रेसर, हिजे चक्का, कुखु पेल्ने मेसिन, कर्नर सेलर लगायत 128 आधुनिक औजार ज्ञान केन्द्र बाजुराले उपलब्ध गराएपछि खेतबारीको काम गर्न छिटो, छरितो र सहज भएको बताउनुहुन्छ खप्तट छेडेदह गाउँपालिका वडा नम्बर 7 ओली गाउँका अर्का कृषक रण बहादुर ओली।
गोरु जोताइमा र अब यसको समयमा धेरै डिफ्रेन्ट डल्ला हुने, काल्ला हुने सबै हुन्थ्यो अनि अब यसले मसिनो ढङ्गले चाहिँ बोक्नुहुन्छ र अनि खेतीबारीमा पनि सहज रूपमा भएको छ, शारीरिक रूपमा पनि सहज हुने होइन, सँगसँगै समयको बचतले गर्दा अन्य आय आमदानीको कार्यक्रममा पनि संलग्न हुन सक्छ नि त।
करिब 80 लाखको कृषि औजार वितरण कार्यक्रम कृषि प्रणालीलाई बदल्दै यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएकोले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुहुन्छ कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मिन प्रसाद जैसी।
बाजुरामा कृषि यन्त्रीकरण कार्यक्रम अन्तर्गत मल्टिक्रप थ्रेसर र मिनी टिलरको माग चाहिँ व्यापक छ, त्यसमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि विकास निर्देशनालयको 50% अनुदान र कृषकहरू स्वयंको 50% लगानीमा हामीले यस वर्ष कृषक औजारहरू चाहिँ वितरण कार्यक्रम गरेका छौँ र विशेष गरी यति बेला यो लिम्फ स्किन रोगका कारणले किसानहरूको गोरुहरू बिरामी भइरहेको बेला यो मिनी टिलर उनीहरूको गाउँमा पुग्दा चाहिँ निकै प्रभावकारी भएको छ भने मल्टिक्रप थ्रेसर पनि किसानहरूले धेरै नै रुचाएको पाइन्छ।
जिल्लाभर लम्पी स्किन रोगको प्रकोपका कारण गोरु मरेर असार खेती लगाउन समस्यामा परेका कृषकहरूलाई कृषि औजार वितरणले खेतबारीको कामलाई सजिलो मात्र बनाएको छैन, आधुनिक रूपमा व्यावसायिक खेती गर्नतर्फ आकर्षित समेत गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल बाजुरा।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले फ्रान्सका सड़कका ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खड़ा गर्नुका साथै प्रहरीमाथि पनि आक्रमण गरेका छन्। फ्रान्सको गृह मन्त्रालयले दिएको जानकारी अनुसार 994 जनालाई पक्राउ गरिएको छ। विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोले आफ्नो जर्मनीका लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ। जर्मनीका राष्ट्रपतिका प्रवक्ताले राष्ट्रपति मैक्रोले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गर्नुभएको छ। त्यहाँको राष्ट्रपतिको कार्यालयका अनुसार मैक्रोले जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गर्नुभएको हो। मैक्रोले सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्नुहुने कार्यक्रम तय भएको थियो। भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा बसको डिजेल ट्याङ्क विस्फोट हुँदा कम्तीमा 25 जनाको मृत्यु भएको छ। घटनामा अन्य केही घाइते भएका छन्। नागपुर शहर नजिकै समृद्धि राजमार्ग हुँदै पुणेतर्फ गइरहेको बसको टायर पड्किएपछि बस अनियन्त्रित भएर खम्बामा ठोक्किन पुगेको थियो। ठक्करपछि बसको ट्याङ्की पड्किएर विस्फोट भएको थियो। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले मध्यम खालका उद्योगलाई संरक्षण गर्न बजेटको व्यवस्था गरेको बताउनु भएको छ। शनिबार पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले मध्यम खालको उद्योगले नै रोजगारी सृजना गर्ने भएकोले त्यस्ता उद्योगलाई संरक्षण गर्न बजेटको व्यवस्था गरेको बताउनु भएको हो। त्यस्ता उद्योगहरूलाई कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा पोखरामा साना र मझौला उद्योग वृद्धि हुने अर्थमन्त्री महतको भनाइ थियो। व्यवसायहरूले सोधेको जिज्ञासामा अर्थमन्त्री डाक्टर महतले भन्नुभयो, सुनमा लग्जरी ट्याक्स लगाएको नभई हीरा मोतीमा मात्र लगाएको बताउनुभयो। उहाँले भन्नुभयो, जसले 10 लाख भन्दा माथिको सुन किन्छ त्यसलाई मात्र ट्याक्स लगाइएको स्पष्ट पार्नुभयो। ट्राभलमा भ्याट नलगाएको तर एयरलाइन्सलाई लगाएको अर्थमन्त्रीको भनाइ थियो। नेपाल ओरिजिन भएको एयरलाइन्सको फ्लाइटमा त्यस्तो ट्याक्स लाग्ने अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। अर्थमन्त्री महतले साप्ताको सम्झौता अनुसार 7% भन्दा बढी कर लगाउन नपाइने पनि स्पष्ट पार्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर मात्र देशलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने बताउनु भएको छ। हाम्रो सम्पदा राम्रो सम्पदा गिरिया जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाई अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री किराँतीले नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो। पर्यटकहरूलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने पर्यटन मन्त्री किराँतीको भनाइ थियो। पर्यटकीय क्षेत्रलाई सफा सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट अगुवाई गर्नुपर्नेमा पनि मन्त्री किराँतीले जोड दिनुभयो। पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हराभरा बनाउन आवश्यक छ, मन्त्री किराँतीले भन्नुभयो। मिचीनगर नगरपालिकाले चिया बगानका रूपमा प्रयोग गरिएको पहिलो संकेत स्टिकरलाई हटाउने भएको छ। स्टिकरका कारण मौरी लगायतका मित्र जीव टाँसिएर नष्ट हुने भएका कारण नीति नै बनाएर पहिलो स्टिकरलाई निरुत्साहित गर्ने भएको हो। पालिकाले हालै सार्वजनिक गरेको बजेट तथा नीति कार्यक्रममै त्यस्तो कुरा उल्लेख गरिएको छ। नगर क्षेत्रभित्र आधा दर्जन बढी चिया बगानहरू सञ्चालनमा छन्। मेचीनगर नगरपालिकाकी उप प्रमुख मीना उप्रेतीले पहिलो स्टिकरले अन्य जीवमा पर्ने असरको बारेमा अध्ययन नै नगरी चिया बगानका मालिकले जथावादी प्रयोग गरेको बताउनुभयो। राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम 66 वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजवाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितका लागि काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। अध्यक्ष अधिकारीले सम्पूर्ण कर्मचारी अनुशासित भई एकजुट भएर बाधा आचरणलाई छिचोल्दै राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्न पनि अनुरोध गर्नु भयो। सन् 1958 जुलाई 1 स्थापना भएको निगमले 28 सिट क्षमतायुक्त डोगलस डाकोडा विमानबाट सेवा प्रारम्भ गरी 65 वर्ष दौरानमा पछिल्लो पटक वाइड बडी A330 विशेष सिरिजका विमान भित्राएर सेवा प्रदान गर्दै आएको छ। निगमले हाल अन्तर्राष्ट्रिय तर्फ भारतको नयाँ दिल्ली, बेंगलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दुहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान गर्दै आएको छ। स्थापनाको 65 वर्षको इतिहास बोकेको निगमको ऋण दायित्व हाल करिब 48 अर्ब पुगेको छ। भएका विमान राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्स संघको प्रतिस्पर्धा लगायतका कारणले कारोबार खस्किएको निगमले ग्राउण्ड ह्यान्डलिङ सेवा र अन्तर्राष्ट्रिय गन्तव्यमा भने व्यापार राम्रै गर्दै आएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
जिम्बावेमा जारी आईसीसी विश्वकप छनौटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्ले अफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्दैछ। टाकासिंगा स्पोर्ट्स क्लबको मैदानमा दिउँसो 1:15 शुरू हुने यस खेलको विजेताले 7 स्थानका लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार भएको अर्को प्ले अफ खेलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो। नेपाल र यूएई बीचको पराजित टोलीले अमेरिकासँग 9 र 10 स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय क्रिकेट स्पर्धामा यूएई नेपालका लागि परिचित प्रति नेपाल र यूएई बीच अहिलेसम्म 14 एक दिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ। फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनौट हुनेछन्। भारतमा हुने विश्वकपमा कुल 10 टोली सहभागी हुनेछन्। विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्यूजील्याण्ड, बंगलादेश, इंग्ल्याण्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन्। मूलपानी क्रिकेट मैदानको नाम अब जय कुमार नाथ शाह हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको शुक्रबार बसेको कार्य समिति बैठकले माथिल्लो मूलपानी मैदानको नाम क्यानका संस्थापक एवं पूर्व अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामकरण गर्ने निर्णय गरेको हो। क्यानले शाहको सम्मानमा मैदानको नामकरण गरेको जनाएको छ। निर्माण कार्य शुरू भएको झण्डै 2 दशकपछि मूलपानीमा गत वैशाखमा एसीसी प्रिमियर कप अन्तर्गत हङकङ र सिंगापुर बीचको खेल भएको थियो। सोही खेलबाट मूलपानी मैदानले अन्तर्राष्ट्रिय मैदान र एक दिवसीय खेलको रूपमा मान्यता पाएको थियो। यसैगरी बैठकले क्यानको केन्द्रीय निर्वाचन आगामी असोज 5 र 6 गते गर्ने, निर्वाचनका लागि साउन मसान्तसम्म जिल्ला र भदौ 10 गतेसम्म प्रदेशको चुनावी अधिवेशन गर्ने, खेलाड़ीको वर्गीकरण र विभिन्न प्रतियोगिता सञ्चालनका लागि संयोजक सहितको समिति तोक्ने लगायत निर्णय पनि गरेको छ। एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड 2079 को उत्कृष्ट वर्ष खेलाड़ीमा क्रिकेटका दिपेन्द्र सिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मंच कैलालीद्वारा शुक्रबार धनगढ़ीमा आयोजित एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड 2079 दुवैजनाले सो अवार्ड जितेका हुन्। दिपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन्। गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान दिएका दिपेन्द्र गत वर्ष टी20 अन्तर्राष्ट्रियमा 1000 रन बनाउने र एक दिवसीयमा करियरको पहिलो शतक प्रहार गर्ने खेलाड़ी समेत बनेका थिए। महिलातर्फ उत्कृष्ट खेलाड़ी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यू 15 साफ च्याम्पियनशीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी हुन्। यस्तै वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमट्टाले हात पारेका छन्। टमट्टाले गत वर्ष नेपाललाई यू 19 विश्वकप क्रिकेटमा पुर्याएका थिए। उनी 8 वर्षपछि नेपाललाई यू 19 विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन्।
रमेश समाचार। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरहे। कोशी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरि साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीयतालाई बलियो बनाउन सबैको सार्थक प्रयास हुनुपर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। भ्रष्टाचार विरूद्धको अभियानले थप तीव्रता पाउने प्रधानमन्त्रीको भनाई। देशभरका 753 स्थानीय तहमध्ये करिब 140 स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन। मनसुनी वायुको प्रभावका कारण देशभर वर्षा, वर्षापछिको बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क खण्ड अवरूद्ध। र एक युवकको मृत्युका कारण फ्रान्समा टर्कीको विरोध प्रदर्शनपछि राष्ट्रपति म्याक्रोको जर्मनी भ्रमण स्थगित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।